Good afternoon. Welcome to our fourth in the series of IMAP lectures. I'm Deepak Thapa, the Social Science Bahar, also looking after IMAP. We're very fortunate and honored to have Professor Mukundaraz Ariyad as the speaker today, who is speaking on the topic Need to Preserve Public Spaces, Safeguarding Cultural Heritage and Challenges Ahead. You no doubt have read the synopsis, so I'll not bother with that. But I'll just introduce Professor Ariyad, since it's my duty. He's a recipient of many national and international awards like Rashtriya Pratibha Puraskar and Pandya Akademik. He received his master's from Trivial University and the State University of New York, and a PhD from Banaras Hindu University. He was formerly the chair of the Department of Nepalese History, Culture and Archaeology at Trivial University, where he taught for 35 years. He's a renowned scholar on various aspects of Nepali culture and is currently active and engaged in teaching and research activities. Without further ado, I'd like to invite Professor Ariyad to begin his lecture. But before that, can I please ask you to please silence your mobiles? Silence or put them off. The way we formatted the lecture is 45 minutes of presentation by Professor Ariyad, and then we'll have another half an hour to 45 minutes of discussions. There might be more people joining us as the lecture proceeds, and we'll take it from there. Thank you.
Namaste, everybody. This is Mukunda Ariyad, and of course I am speaking here for the first time, and my topic, as I have selected, is the need to preserve the public places in Kathmandu and the beginning the historical setting of Kathmandu, the geological setting of Kathmandu, the way the different dynasties had preserved the public places, and the historical inscriptions, the chronicles, they emphasize on the preservation of the natural and, you know, natural resources and public places of Kathmandu. So with this, I would say that the Kathmandu Valley itself is an aquatic civilization, a Bagmati civilization. I mean, everybody would say that Nepalese civilization, the civilization of Kathmandu, is their own, but I would say it would be rather, you know, better, it would be better to say, to address the civilization as Bagmati civilization. As you guys are all aware of this fact, that all the ancient civilization of the world developed at the bank of the river. If there was no Bagmati river, I don't think Kathmandu Valley would have developed this way. So this is no doubt can be, you know, without any hesitation, can be addressed, can be named as Bagmati civilization. The medieval, early medieval town planning of Kathmandu city, proper city, starting from Thohiti, meaning the upper end of the town, and Kohiti, the lower end of the town, Thohiti and Kohiti. From these places, from Thohiti to Kohiti, from every nook and corner, the water, the resources of the water, river, is very, very near. I mean, the river is very near. Within a walk of 3 to 5 minutes, you reach to the river from any part. she traveled up to the middle of 18th century. The present day Tamil up to the middle of 18th century was regarded out of the city. Prithvi Narayan Saha controlled Tamil for nearly 2 months, and Jayaprakash Malla, the ruler of Kathmandu, was still, you know, was proud, saying that he has been able to protect his city, his kingdom, Kathmandu, because Tamil until then was not regarded within the capital, you know, within the capital. So even from Tamil and from Chetra, from Tamil, or you go further from Tamil, Vishnuvati is not very far, even from Paknagol. Thus, starting from Balaju, or even you go further, from Budhanilakantha to all the way up to Chobha, up to Kirtipur, the source of water is very near. So, people, as the people had access to the water, you know, for irrigation, for drinking project, and to take care of their cattle, to provide water to their cattle, they started the civilization here. So, this is a kind of Bhagavati civilization. And this developed in course of time. So a medieval manuscript written in Nepal, and very popular not only in Nepal, almost in India too, called Himavat Khanda and Swayambhu Purana. Himavat Khanda praised Bhagavati, river Bhagavati, as Ganga Kopi Evadika. It is at least holier and purer than river Ganga, river Ganges. And Skanda Purana also mentions the 12 Tirthas, even today, the 12 Tirthas, and all the Tirthas are just at the bank of the river, and these rivers are very highly praised. So one thing, starting from the Gopalas, you know, the chronicles mention that the dynastic rule was started in Nepal by Gopala, the cowherders. Why the chronicles mention Gopala, the cowherders, were the first dynastic ruler in Nepal? That the cowherders with their cow indicate the Neolithic civilization. The four things of the Neolithic civilization was the cultivation of land, whatever primitive it is, the cultivation of land, domestication of animal, and as the cultivation was started, to the need of pottery to store them. So the art of pottery making and all these things resulted permanent living. And this actually happened in Nepal from the time of Gopalaj. And even today, one thing we have not very much noticed, we have not published this fact very much, that so many names in and around Kirtipur are as Balambu, Mata Tirtha, are associated with the cattle place, like Sagal, a place for cow, you know, place to tie the cow. So this fact has to be studied, you know, properly, you know, in the present life with a modern methodology. The second thing, the chronicles mention that Gokarna was once the capital of the Kirata rulers, where we have this present day national park, or this, what do they say, the golf course of Gokarna. We had the palace of Kirata rulers, And one chronicle, the chronicle of right also mentioned that Patuka, as was invaded again and again, he shifted his palace from there at Patan, especially at the place, at the confluence of river Bagmati and Vishnuvati, that is the present day, modern day Sankhamur. That's an old place. So that means, even in time of Kiratas, of course we have no historical records, we have not found any archaeological records, any coins, any inscription, any written documents from Kirata period, but the Kiratas are mentioned in early Vedic literature, classical literature of India, as well as the very famous Kautilya Arthashastra. You know, the Kiratas are mentioned there. And besides all these things, certain orbs like Simkona, even in Sanskrit language, are called Kiratatitta. You know, the kind of medicine sold to in Indian market by the Kiratas. And not only that, an inscription supposed on the basis of the paleography of 7th century has certain words, it's a damaged inscription that says Purva Kirata Likshavi Varsadhara, and the inscription is completely damaged. And whatever part is left that says that the very old palace of the Kiratas and Likshavis and was ignored and not properly taken care by our employees and was in a dilapidated condition. So this certainly means in seventh century there was a palace that was said, okay, this was the palace where Kiratas once lived. That inscription is still very well preserved now in Hanuman Dhoka Museum. That inscription is preserved now in Hanuman Dhoka Museum. And at the river, when you walk from Bagmati Panchayan, you know, Thapathali Panchayan, all the way to Tepu, there are ghatas, you know, kilometers of the ghatas, so many kilometers of the ghatas on either side, with so many Hindu monasteries and of various cults of the Hinduism. And one strange thing on this thing, on these ghatas, are so many houses are of the public. Once I was doing for a German research project for Goethe Institute many years ago, trying to survey all these houses and how we can preserve and renovate them, all this wonderful heritage of Kathmandu. And the trouble was, so many houses next to the ghata were private, you know, privately owned. So that means, from the very beginning, from the medieval age up to the middle of 19th century, or even after that, many rich people, aristocrats, whoever could have afforded, they raised their one houses there as kind of summer houses, and especially on that houses they used to have, you know, enough cattle, enough servants, you know, to take care of the cows, cattle and servants, and these kinds of houses had so many land that now the problem is, starting from Tripureswar Mahadev, you know, if you walk along the ghat all the way up to Tepu, the land goes to the main street, and these people are selling the land. that's how we are missing these things. Not only that, what I wanted that these places, you know, are being completely ignored, you know, by the Nepalese sociologists, by caretakers, as you see, Bagmati, Tukucha, Vishnuvati, all these things have gone into the sewage now. You know, it's not anymore a river that used to be until, say, 50 years ago. Sometimes, you know, if you see the photographs of Bagmati 50 years ago and compare it with the present day Bagmati, you cannot believe that this is the same photograph, this is the same Bagmati. And not only that, I'm just giving you an example of Bagmati. Not only that, on those days, because of the limited population, naturally because of the limited population, they had enough land, you know, as public land. Many of you might remember all those public lands. The present day, I am not against reform and development. Naturally, the country has to be developed, you know, from time to time, you know. It has to be developed according to the age. But not at the cost of heritage and culture. The stadium today, I do not know how many of you remember, I remember personally, where we have the stadium now, once was a beautiful pool with various kinds of water lilies and lotus flowers, and that was offered to Tripureswar Mahadev temple, so that 16 lotus flowers and water lilies had to be offered to the Tripureswar Mahadev every day. Likewise, all these houses on left of Tripureswar, starting from the statue of King Tribhuvan, was the land belonging to Tripureswar Mahadev. The temple of Tripureswar Mahadev, as I remember, had four wonderful entrances so tall that one elephant easily could be taken from there. And now all this construction, encroachment of the land around, had destroyed the beauty of that place. This is simply an example. There are many, many other places like that. Next to dairy, where we have the dairy at Lainchore, the big land, you know, the big land enough to support, because one thing, geologically, it has been proved that Kathmandu is within the earthquake zone. And the history shows that on every 100 years, plus minus 10-15 years, we always have an earthquake. So the earthquake, the record, historical record of the earthquake, we can have, or we can guess, at least from the middle of 8th century or early 9th century. The question here is, how come the big Lichchavi civilization, the Lichchavis who raised the palace like Kailashput Bhavan, the Lichchavis who were so educated that the Nepalese people went and, you know, used to teach at University of Nalanda, you know, the Lichchavis who wrote, composed so many books, copied so many books at Kesar Library. If you go today, there is a book called Sahottar Tantra, and the book today is little over 1136 years, nearly 1140 years old. And when you turn the pages of the book, it is illustrated, it's painted, and it seems that it was written just yesterday, it was copied just yesterday. Likewise, Mr. Darnan is here, he is the chief of National Archives. I have seen, few years ago, they had displayed a book in an exhibition at Hanuman Doka called Nishwasa Tantra. Nishwasa Tantra with beautiful paintings, miniature paintings, written sometimes in 9th or early 10th century, early 10th century in Kutila script, you know, in Kutila, the then script, Kutila script. So with all these things, what I am trying to say that these kinds of cultural heritage have to be preserved and the Lichavi civilization destroyed, completely collapsed, and no historians so far can say exactly how that big civilization, Lichavi civilization, was destroyed. In 1945, following the writing of Ulrich von Schroeder, who wrote this book called Indo-Tibetan Bronze Age. He describes an incident on that book, you know, he mentions an incident. In an excavation of 1945, in an excavation of Nalanda University, there they discovered 45 Nepalese sculptures, bronze sculptures, and some of them were of life size, are of life size. Now the question is, those life size figures were casted in Nepal or imported to Nalanda, or the Nepalese artist, like in time of Aurangzeb, you know, like in time of Abhayavalla or the medieval period, went to Tibet and casted there, it is still not known. It is still not known. So, what I mean to say, that this kind of glorious dynasty of the Lichavis, who raised Kailashkut Bhavan, which has been very highly praised by the Chinese travelers. I mean, if only the Nepalese had spoken so high of that palace, we could simply have, you know, ignored that, saying this might be little exaggeration. But here it's a Chinese who is reporting to his emperor, you know, to the Tang dynasty, you know, in Tang court. So that means this is a fact, you know, the kind of palace he saw. It's so high, so such a high palace, such a developed civilization, we do not know how it collapsed. Most probably now, you know, in 879, in the month of October of 879, in Nepal they changed an era and they started a new era, which is today known as Nepal era, which is today known as Nepal era. Era is something that has some emotional, sentimental attachment. People usually would not change that. But in Nepal, why? In that particular day, according to the calculation of a German scholar, on the 20th October 879, they started a new year. They started a new year, which is still prevalent in Nepal, called Nepal era, which is still used, very much in use, Nepal era. So why Nepal era was started? Here I would like to take just 2 minutes of yours, that everywhere in the world, people celebrate the New Year's Day, you know, New Year's Eve. But here, to enjoy, to celebrate the New Year Day among the Devas, it has a very strange system. You know, almost all the Devas here, they know that, I don't have to explain. But especially as I see some non-Devas also here, so what they do on the evening, you know, on the evening of the first day of the bright half of the month of Kartika, sometimes October, November, all the members live, you know, in order of the seniority, and the female must member of that family, you know, in front of them they have a mandala. The Buddhist Nevars have Buddhist mandala, the Hindu Nevars have Hindu mandala. The senior must female member bless all them, and the way of blessing, correct me Vasanta, you are a Nevar, you are participating that, and they started touching the feet, the toe, the knee, the thigh, the chest, the wrist, elbow, chest, and finally put the tikka mark over here. Am I right? So that is, you know, in Nevari, the tradition is to say Mahapuja, the self-worship. Everywhere in the world, people respect, or in some country, people respect the statues, icons. In some country, they respect, they worship the ancestors, their senior citizens. In some country, they worship an iconic stone, you know, theriomorphic stone. But this is only in Nepal, and that is only this festival. Up to the present state of my knowledge, where they do the self-worship and are blessed like that. And as a student of architecture, I can say that the very early temples of Nepal prior to 8th, 9th, 10th century were all almost of stone, and all the temples were stone. That I can say, when we go to Pasupati, as the expression says, that the English expression says, keep your eyes open. If you keep your eyes open and look all around, what you see, that thousands and thousands pieces of broken stone architectural fragments. That certainly indicates that sometimes the temple, this huge big temple of Pasupatinath, Changunarayan, Sunaguti Bhringareshwar, Adeshwar, Anantalingeshwar were all made of stone. And I am trying to connect this Mahapuja, the New Year celebration, of the local community of Nepal, the Nevars, with the civilization, you know, with the collapse of the Lichavi civilization. The Lichavi civilization might have collapsed either by plague, you know, in Kathmandu, even we have so many records, historical records to prove that people used to die by plague. You know, so many times people have died. And according to a report of the Capuchin missionaries, sometimes in 17th century, even up to 100, 150 people used to die every day. And not only that, even the king of Nepal died of plague. So either that civilization, literally civilization, collapsed either by plague, yellow fever, cholera, it can be anything. But with the finding, you know, of these fragments, architectural fragments, all of stone, and a detailed study, observation of all the very old sites, as I mentioned, Anantalingeshwar, Pasupatinath Temple, Changunarayan, Swanaguti, Ringareshwar, Adeshwar, it certainly means that the civilization destroyed by earthquake. And from that time onwards, every 100 years, or less than 100 years, plus minus 15 years, I would say 100 years, plus minus 10, 15 years, we always have earthquakes. Sometimes the historical records mention of the kind of earthquake that this destroyed the whole royal family. Even the palace was destroyed and all the royal family were buried there. And the eyewitness record, you know, is writing that when after a few months, when they started to get the dead bodies, you know, from the debris, you know, from the collapsed house, from the debris, the vultures also attack to the living persons. So that means you can imagine what kind of earthquake was that. And this kind of earthquake we are always having, and it has been proved by the history that on every 100 years we have the history. So, with thinking of all those facts, the Nepalese people from that time changed the style of architecture. From stone, they changed, the sociologist, the architect of the period decided that it is better to raise a building palace of brick, wood, with a clay, simply mud mortar. So that's why in Nepal we have mostly all the structure, all the monuments, all the temples and palaces are made of brick, you know, all the palaces. But as prior to 7th, 8th century, the Nepalese people were raising the stone temple. They were expert on stone temple. The certain group of people were so much hard that the people are ignoring the stone temples. So they started making small miniature stone temples, and you see on every stone fountain in ancient Dhungedhara, what we say, on the stone fountains, there are so many miniature stone temples raised. So in 14th, 15th century, around Pasupatinath, near in front of Jayavageswari temple, there are some wonderful, you know, stone temples. And in medieval period, 17th century, it was once again, maybe they found some good quarry, and they raised the stone temples like Krishna Mandir. They raised the stone temples like the Mahadev Mandir of Indrachok. They raised the stone temples, say, this Chasingdeva Patan, you know, the stone temples. The people were still making stone temples until then. And so wherever the earthquakes, and when the people knew that it is within the earthquake zone and we have to have the earthquake, it's a must, we cannot stop it, they were prepared to provide the open places so where people can take shelter. You know, at least for the time being, people can take shelter until they can renovate the house for a few months. But Rudra Sanchez, if you study, there has been a book published immediately after the earthquake of 1935 by Brahma Sanchez called 90 Saal Ko Mahabhukampa, The Great Earthquake of 1935. If you see that book, it's available now in some libraries, and I think the book has been reprinted again. And if you study that book, that only Tulikhel and this Sano Tulikhel, what was once the stadium, was supported many people for so many period. Likewise, the big Bahalaj, the big Bahalas, there were houses all around and big courtyard. Just for example, I want you to remember like a big courtyard of Itum Mahal, the big courtyard of Itum Mahal. Look at the big courtyard and enough open place of Tavaha or Tanavaha, what they say, in the temple of Matsyendranath of Patan. The area around Laganhill, and where we have today the Saraswati campus, you know, in Patanajol, once, I remember very well, was a pine grove, a beautiful pine grove, and an open place. So, everywhere, you know, in every locality, there were so open places, so in case of any disaster like that, people could take a shelter, you know, people could take shelter at least for few months or few days for some time. Likewise, hundreds of parties, you know, besides these Buddhist monasteries, besides these open places, besides this open ground, besides this Diwali ground, hundreds of, say, parties, you know, hundreds of parties, sometimes, you know, rectangular parties, one floor or two floor, up. We have seen up to two floor parties, you know, mostly two floor parties, were there to provide shelter to the travelers, you know, to the pilgrimage, and as well as to the local people in case of necessary in time of disaster like that. Now, I am, as a citizen of Nepal, am very much concerned, and I want all the policy makers, you know, all the architects, all the town planners to think of this fact. Now the houses, the land are encroached, and there are so many localities in Nepal, and in case, you know, if there has been a fire, there is not enough place even, you know, to take the fire brigade, you know, there is not enough place even to take the ambulance, there is not enough place even to take the ambulance. So, now, naturally, the price of the land has been increasing, you know, the price of the land has been increasing, and real estate, you know, it's a very profitable business, so the people naturally encroach the land, so this has to be stopped. And now, what I say, you know, it's very easy to say it has to be stopped. People can easily say. But who would start? The government or we? Right? Who is government? I mean, we are government. Why don't we teach our students, our children, from the very beginning, you know, this is, every time when I have a platform like this to speak, one thing I am pleading, I am, you know, repeating this again and again, that the children of Nepal, who would be the policy maker tomorrow, who has to protect Nepal, Nepalese culture, Nepalese identity tomorrow, has to be taught with Nepalese culture, the importance of national heritage, natural heritage. And once they would understand its importance, they would have, you know, some kind of emotional attachment, sentimental attachment, and they would protect by themselves. I mean, only the law, you know, only by saying these things cannot be done. You have to have, I mean, we can have some kind of exceptional course. You don't have to take the exam, you don't have to take the exam, but at least once a week, or twice a week, at least for half an hour, in every grade, starting from elementary school to the university level, no matter whether he is studying science or business management or computer science, at least few hours a year of training on Nepalese culture, Nepalese heritage, Nepalese history has to be provided. You know, this we are lacking. It is the time we have to start. But, you know, I am not that pessimist. As they say in English, it is never too late. We can start right now, you know, and we can have a bright future too. Instead to create a havoc, you know, suppose tomorrow, if something like that, if an earthquake like 1935 would happen, you know, it would happen once or twice. You really cannot stop it. It would happen. Where the people would go? Where the people would look at the population of Kathmandu, look at the population of Patan, look at the population of Bhaktapur, where we are neither equipped with the paramedicals, neither we are equipped with hospitals, nor the trained personalities, nor we have the doctors. And in the earthquake of 1935, whatever the Richter scale was, the casualties were not that much, because almost all the houses, all the ceilings were of pine wood, bamboo, and mud. So even that fell down, you know, strong people, you know, can be rescued. And the record shows of the last earthquake that in Watuto, 6 or 7 people were rescued alive, you know, from the debris after 17 days. But now imagine the kind of houses, all with this concrete, and God knows whether those workers are very well, I mean, trained, you know, to on this kind of technology, and the tying of the beam and cement plastering, whether we have that quality rod or not, whether we have that quality cement or not, or that quality sand or not. So what would happen if that, you know, something like that would take place soon? I hope it would not, but nobody can stop it. But what we can stop? We can be careful. Once we know, we can be careful and try to preserve all those places. This is what we have not done. And that we can have to do it right from today. Preserve all these kind of public places. You know, look at these public places. The public places were preserved in time of the Nixabis, in time of the Mullahs, or I would say in ancient period, in medieval period, in early modern period, you know, in early modern period, it was preserved. So the population growth is one of the problem. You know, I know population growth is one of the problem. So some, either we can enlarge the city. Either we can enlarge the city instead to encroach and make Kathmandu crowded. It can be shifted, and we have the best example from old Delhi. They turn into New Delhi. We can have another two ring road, and make the city a little further and preserve these kinds of places. But next time, I simply want to say that next time, when we plan, you know, when we plan, we have to plan you know, enough places for these kinds of, you know, shelter, you know, for these kinds of shelter. In medieval days, these kinds of shelter were provided in terms of guti land or gauchar land, guti land and gauchar land. No guti land and no gauchar land, you know, that was left. The people being religious minded and the land being cheaper, and because of the low population, you know, not this much of population, the land, you know, which was speared with salt. There is an expression in Nepal, Nunchareko Jamin. Nunchareko Jamin. And usually on that kind of land, you always see a stone bull, you know, with a small calf bull attached to it. And especially, even last week, I went to Patan in front of Bal Kumari temple, a small ground there. I saw so many bulls there, meaning that was once a big open land. That was once big open land. And the Newar communities of medieval Nepal and ancient Nepal provided enough land like that with some small pieces of stone, meaning that's the place for their Devadi, you know, to worship their tutelary deity or the family deity once a year, to gather there, to have family gathering and feast. So in some way, giving the religious touch, religious name, they simply wanted to preserve that land. They simply wanted to preserve that land, the trust land. And now, you know, from last 50 years, it has been nearly 50 years, that the trust corporation started selling the guti land, you know, thinking that from guti land the income was not enough, the income was not enough. So, things like that, we have to get the lessons, you know, from the mistakes we did. And instead, to take the lessons from the mistakes we did, I am afraid, I hate to say myself, that we are repeating the same mistakes again and again. You know, whereas we know what we have to do. You know, the guti land. The land, you know, allowed or allocated to the god. That was not touched by the people on those days. But even today, if we cannot do that, you know, if we cannot give some religious touch, you know, some religious touch or religious feeling, we might be able to find a new way or make a strong law, you know, and enforce that, implement that, the law we have. But the problem in Nepal, the law is not properly implemented. So I, as a student of history, I want to remind you to study the ancient and medieval town planning, you know, how such a wonderful town planning it was. Starting, once again, I repeat, I have already mentioned this fact, starting from Tahiti, the upper end of the town, the present Tahiti, to Kuhiti, it goes like this. And in between that, there were 24 courtyards, 24 tolls, only the Jaipur tolls and Newar tolls. It goes parallel like this, And one chok, one courtyard after another courtyard, starting from Chusha Bahal. If you have done this kind of tour of ancient Nepalese architecture, ancient Nepalese town planning, you know, from Chusha Bahal, I still can take you, you know, until 1986. I used to do that, to especially to those students who are interested in medieval town planning. I did a special kind of walking tour once a year or twice a year, starting from Sushabahar all the way to Vishnumati without being to any mud-level road. You know, this was the kind of town planning. You can go from one courtyard to another courtyard, from one courtyard to another courtyard, and the courtyard was big enough. Starting from Patan Gate, you know, right from here, starting from Patan Gate, once you enter to a certain monastery, then you enter into another monastery, a small nani, and then another monastery, big monastery, you can reach all the way up to Sankhamul like that. You can reach up to Mangal Bazar like that without walking that. So to all the people, residents living around that, you know, even today, remember the town, the architecture, you know, the planning of Nagbahal, you know, the Nepochuto and many others, all the residents all around can take a shelter on that ground. You know, they have a common big ground and a common source of water, a well. That's everywhere. Next to the Rudravarna Mahavihar, next to the Golden Monastery, and next to many other monasteries of Patan, you know, even in Kathmandu, Thomel, everywhere there are something like that. I mean, these things, all those which are still preserved, has to be preserved. Like Rani Bari, if you walk from Shangri-La Hotel, you know, Rani Bari, you know, has to be preserved. Rani Van has to be preserved. I mean, I am not against development. The road has to be enlarged. We should have a double, you know, 4, 5, 6 lane road, because the people are getting richer, everybody is having a car, you know, transportation is a must now. We cannot live in a way our ancestors lived in the 18th century. You know, we have to change ourselves, but we have at the same time preserved. I mean, in order to get something, we have to lose too. But it would not be wise to lose a great thing, a big deal, for a small gain. This is what we are doing now. So that's why I would like you sometime, you know, to study the medieval town planning of Kathmandu, Patan, Bhaktapur, you know, and how they enlarged the city, you know, go from one courtyard to another courtyard to another courtyard. That way, you know, according to a Capuchin missionaries, he was surprised that he could reach all the way to Swayambhu, without being any road. You know, just from one courtyard to another courtyard. And maybe so many of you are aware, have done that kind of work, have experienced at least one or two courtyards like this. Starting, say, from Jwabahal, even today, starting from Jwabahal, you can enter into another Bahal, and you can enter into Srigal Bahal, and from there you can enter into Etka Bahal. Look at the size of Etka Bahal. Look at the biggest size of the Etka Bahal. Look at these kinds of places, the public places with the source of water too. In every courtyard, huge big courtyards. And now I would like to mention here one thing that happened right in front of my eyes, and I cry. The only thing I can do is I cry. It happened right in Indrasu, where there is a big skyscraper now, you know, a big complex, business center complex. That was once a huge big courtyard of nearly 5 or 6 ropanis of land, and there were small houses all around. A very smart guy, I don't want to take his name here, he just bought a small house, and the house owner sold the house just saying that I have only, you know, less than an anna, less than 1 paisa of land, and it's a very small vertical house, and he sold that house, you know, on a very cheap price. He bought another house. That way, when he bought about 16 houses, he got all that courtyard free of cost. You understand what I mean? He got all that courtyard. This happened right in Indrasu, and there is a big complex now. And I simply want that the government, we have to be smart enough and stop that. And protect the public places, that the public places are needed in, especially in country like Nepal, especially in the kind of city like Kathmandu. I wish it would never happen, but I am very happy to mention here one thing, that in medieval Nepal, when you go to Kokana, when you go to Kirtipur, when you go to Chapagaon, when you go to Bhaktapur, when you go to Patan, you know, I really, that day I really cried when this big Nagarpalika building of Patan was raised. That Patan, where this building was raised, was a beautiful pool with enough water. Maybe all of you remember, you know, until 20, 30 years ago, that was a pool, you know, pool of water all the times. Now, that kind of water supply was there if some other supply were disturbed. So, in Laganchel area, around Laganchel area of Patan, so many sources of water has been destroyed. So, what would happen if something we don't do right now? So, here I would like to conclude, end with this saying, that sometimes we have to get the lessons and learn from the mistakes of others and reform. And we have that, you know, time. The time has already come. Okay, thank you very much.
Thank you, Professor Ariyar. It was a very insightful journey through history. We've had previous speakers here who've highlighted various aspects of our culture and heritage of the Kathmandu Valley, and have taken different tracks to arrive at the conclusion that the public spaces need to be preserved. But I think this is the first time we've heard an actual practical reason why it is necessary to preserve these public spaces. The floor is open now, and please, you can start your questions. We'll start with Professor Nathir.
Thank you, Mr. Chairman. I regretful, in fact, of Professor Mukunda Jyar for liking us on the field on which he really has the knowledge. I endorse most of his views on this on the architectural medieval ends. But talking, referring to the encroachment of land, it was not only 50 years back. Encroachment was there, didn't use the Rana period. You see, quite a number of Rana palaces, you see, that developed, you see, that insight for the enforcement. I fully agree. And your conclusion was that we should preserve open spaces during value planning. But it's not too late for Kathmandu. It's too late for Ladipur. But then your vision that you try to focus on should be referred to other towns which are going quite fast. In Isai and Yiddi.
Yes, when we have time.
Yeah. Well, we have time. That should be taken into consideration in making planning for urban development in different parts of the country. Because not only Kathmandu, quite a number of other places in Nepal also going fast in urban terms. You see, the urban population is growing in that sense. One particular question that I have, you did refer to one reason why people live in Bahal is for social security also, for social cultural activities also. You see, that's also one particular part. Probably, you are probably familiar with that also. One question that I have in mind, you see, I see some difference between the architecture, medieval architecture of Kathmandu and Lalpur compared to that of Bhaktapur. You will not find that of Bahar in Bhaktapur. Is there any reason for that particular purpose?
Yes. This topic will raise a very good issue.
We can have one more.
Honorable Tolu, sir, you Bhaitalu Gura Rajari, you ever think of Hudson Ko Kavidatma? Sweet as Hara Sivanika, say, Gone and Nick, whatever she is on another or good Hara Koya. You couldn't say any Kubera or Moskiko, Hanigura, Yamaki, Hatik, and you can do any Kurao.
Yes, we will. Well, it's personal other ambassador.
Yes, Hara Sivanika, you can have it. We have the reason now go.
सहरकै बारेमा कुरा गर्दाखेरि अघि सबले गोकर्णको कुरा गर्नुभयो, पशुपतिको कुरा एरियाको कुरा गर्नुभयो, तर कतिपय डकुमेन्टहरूमा चाहिँ विशालनगर पनि एउटा ठुलो सहर थियो, काठमाडौँ भन्दा पहिला विशालनगरमा सहर थियो.
हजुरको शुभ नाम मैले अहिले भन्दाखेरि हजुर
जितेन्द्र
हजुर
आगो लागि भएपछि सुरक्षाको लागि अन्त सर भन्ने कुराहरू सुनेको थिएँ.
हजुर
सबै केही
जरुर म त्यो पनि भन्छु.
होइन
फेरि पछाडि प्लिज फलो मी.
म सबभन्दा पहिला प्रोफेसर रियाजीलाई धन्यवाद दिन चाहन्छु र सुरुमा तपाईँले बाङ्ग सिभिलाइजेसनको बारेमा चर्चा गर्नुभएको थियो, तर अहिले बाङ्गी सिभिलाइजेसन नै खतम भइसकेको छ जस्तो मलाई लाग्छ, किनभने बागमती गङ्गा नालामा परिणत भइसकेको छ, त्यहाँ दिउँहु इन्क्रोचमेन्ट भइराखेको छ र त्यहाँबाट अहिले त्यसको किनारमा घुम्न पनि सम्भव छैन, त्यस्तो त्यहाँबाट दुर्गन्ध आउँछ. एउटा भूतराम वैद्यले बागमती सिभिलाइजेसनलाई प्रोटेक्ट गर्न सक्दैन, त्यसले तपाईँको विचारमा कसरी हामी त्यो बागमती सिभिलाइजेसनलाई प्रोटेक्ट गर्न सक्छौँ त्यो अलि हाइलाइट गरिदिनुहुन्छ कि भनेर म सोध्छु.
सर मेरो जिज्ञासा चाहिँ के भने त यो कलाको बारेमा छ सर, यो हेम जङ नारायण छ नि सर, कालमा छ
हजुर,
यसको चाहिँ त्यो जुन चारवटा चिन्हहरू छ नि
हजुर
त्यो चाहिँ कहीँबाट लिएर आएको भन्ने छ
एकदम
त्यो कुरामा चाहिँ अलिकति जानकारी दिनु मैले
हस् म पक्कै गर्छु यो जवाब इङ्ग्लिसको इङ्ग्लिसमै दियो कि नेपाली जे गरे पनि हो ठिक छ पहिले प्रोफेसर अमात्य हो प्रश्न एउटा के भने राणाजीको पालामा पनि इन्क्रोच भयो म भएन बन्दै भएन भन्न भन्दिनँ तर राणाजीको पालामा इन्क्रोचमेन्ट हुँदाखेरि एउटा न्यू पनि पाएको छ एउटा न्यू पनि भएको छ उदाहरण स्वरूपमा एउटा कुरा भन्छु तपाईँलाई पशुपतिनाथको दक्षिणपट्टिको जमिनमा बस्न हुँदैन भन्ने एउटा विश्वास हेर्नुहोस् है भएको कारणले गर्दाखेरि यो पुरानो बानेश्वरको टोल अहिले भीमसेन टोल भीमसेन टोला के भनेर भन्छ भीमसेन गोला के भन्छ त्यो बानेश्वर मीन भवनको एरिया नआउन् जेलसम्म जुद्ध शमशेर महाराजको पाला नआउन् जेलसम्म पशुपतिनाथको दक्षिण परिन्छ भनेर त्यो जमिन कसैले लिँदैनथे हेर्नुहोस् नम्बर वान त्यो राणाजीहरूले त्यहाँ त्यत्रो विशाल जमिन जब कि त्यहाँ दुईवटा सिंहदरबार बनाउन पुग्ने जमिन थियो त्यो जमिनमा पनि लिएनन् किनभने एउटा धार्मिक भावनाले पनि त्यहाँ काम गर्यो दोस्रो कुरो मैले थाहा पाएसम्म यहाँ पाटनका धेरै मान्छेहरूसँग तपाईँले बुझ्नु सोध्नुहोस् त्रिपुरेश्वर महादेवको सिधा दक्षिण पर्यो भनेर अहिले काठमाडौँमा सबभन्दा एक्सपेन्सिभ भएको ल्यान्ड छ नि यो के अरे काठमाडौँमा सबभन्दा एक्सपेन्सिभ भएको ल्यान्ड सानेपा यो के भन्छ होटेल समिटको वरिपरिको त्यहाँको जमिन पनि कसैले लिँदैन थिए कुरा बुझ्नु भएन किनभने त्यो त्रिपुरेश्वर महादेवको दक्षिण पर्यो महादेवको दक्षिण परेको ठाउँमा बस्न हुँदैन भन्ने एउटा भनाइ यही कुरामा अहिले तपाईँले भन्नुभयो र मैले सम्झिए एउटा कस्तो वर्णन आउँछ वंशावलीमा भने पाटन सहर पशुपतिको दक्षिणमा पर्यो अनि पाट्नेहरूले ज्यादै दुःख पाए अनि बाबा हामी पशुपतिको दक्षिणमा पर्यो केही त गरिदेऊ भनेर राजालाई काठमाडौँको राजालाई भन्दा आउँदा केही नगरेको हुनाले भट्टसँग रोए पुजारीसँग रोएर त्यो अहिलेको उन्नत भएर भनिन्छ नि दक्षिणपट्टि त्यो पाटनमा उल्का उत्पात रोक्नको लागि त्यसो भएर कुम्भेश्वर महादेवबाट ठ्याक्क पाटन सहर मङ्गलमा जान्छ दक्षिण पर्यो त्यो रोक्नको लागि पनि त्यहाँ राख्नु पर्यो त्यो इत्यादि कारणले पनि के गरेका थियो भने त्यो रोकिएको थियो र इन्क्रोचमेन्ट हुँदै भएन भन्ने कुरो होइन उदाहरण स्वरूप 90 सालको भइसालो पछि बुझ्नु यो बुद्धबारी अहिले जुन जसलाई बुद्धबारी भन्छ नि ह्युमर टोलमाथि नेसनल ट्रेनिङमाथि अहिले त्यो चाहिँ नि पूर्व राज परिवारको चाहिँ नि जमिन भनेर भनिन्छ त्यो उनीहरूको ऊ पनि बनिरहेको छ कम्प्लेक्स पनि भनेर भन्छ त्यो मलाई थाहा छैन तर त्यो जमिन इटुम बहालको जमिन हो बुझ्नु भएन इटुम बहालको त्यो जमिन जुद्ध शमशेर महाराजले जबरजस्ती लिएर त्यो जमिनको सट्टा अर्को जमिन दिएर त्यो जमिन जुद्ध शमशेर बनाउँदाखेरि जति त्रिभुवनको हनुमान ढोकाको छैन जमिन पर्यो नि त्यसको भर्ना हाल दिएर त्यो राजदरबारमा गएको त्यसै हुनाले इन्क्रोचमेन्ट हुँदै भएन भनेर भनेको होइन तर अहिलेको जति भएन त्यो एउटा मेरो भनाइ अर्को तपाईँको प्रश्न थियो भक्तपुरमा बहालहरू धेरै छैन एउटा सोसियल सेक्युरिटीको कारणले उनीहरू बसेका हुन् कुरा हुँदैन एउटा कमन कोर्टयार्ड कमन श्राइन कमन सोर्स अफ वाटर र वरिपरि सबै घर भएपछि एउटा सोसियल सेक्युरिटीको कारणले अब समाजमा मिलेर बस्ने त नेवारको एउटा विशेषता नै हो नेवारको विशेषता नै के हो भने ऊ गुठीमै जन्मिन्छ गुठीमै हुन्छ ऊ त्यो आफ्नो चाहिँ एउटा एसोसिएसन जुन उसँग हुन्छ त्योसँग छोडेर चाहिँ ऊ बस्दैन अब भक्तपुरमा बहाल किन भएन त्यति इन्दाजो हो काठमाडौँ र पाटनमा भने बहालको पनि नेचरलाई हेर्नुभयो भने बहाल दुई किसिमको हुन्छ एउटा महाविहार हुन्छ प्रत्येक ठुलो महाविहार अन्तर्गत धेरै कच्चा बहालहरू हुन्छन् कुरा काठमाडौँमा 18 र भक्तपुरमा त्यति धेरै महाविहार छैन. एउटा दरबारमा भएको चतुर्ब्रह्म महाविहार पनि जो छ त्यो पनि तक्ष बहालका गुबाजुहरू गएर बनाइदिएका. यो तक्ष बहालका गुबाजुहरूकै एक भाइ गएर त्यहाँ गएर बसेको प्रमाणपत्र प्रमाणहरू ऐतिहासिक प्रमाणहरू पाइएको छ. त्यसबाट एउटा कुरो के थाहा हुन्छ होला भने भक्तपुर पाटनमा बढी जनसङ्ख्या शाक्यहरू हेर्नुहोस् है, बढी जनसङ्ख्या शाक्य बज्राचार्य तुलाधर बौद्ध मार्गीहरू काठमाडौँमा अक्सर मिक्स नै भए हिन्दू बौद्ध यो छपरे नेवार पनि भन्छौँ नि यो नेवारको उसमा आउने कुरा हो र बौद्ध मार्गी नेवार जसलाई व्यवस्थित मण्डलले छुट्याए यो दुइटै परे बालहरू प्रशस्त भयो. भक्तपुरको थर हेर्नुहोस् तपाईँ बिजुकक्षे धौ रेल धौ छे त्यहाँ एउटा अनौठो अनौठो थर भएकोहरू जहिले पाइन्छ है. त्यसले गर्दाखेरि भक्तपुरमा त्यति बौद्ध मार्गी अलि कम भए कुरा बुझ्नुभयो. यो कट्टर बौद्ध मार्गी हामी बौद्ध मार्गी भन्ने बौद्ध मार्गी छैनन् भन्ने होइन, त्यहाँ पनि बहाल त छ पञ्चतरा बहाल त त्यहाँ पनि राम्रो राम्रो छ. त कैयौँ बहाल चाहिँ अलि भित्र छ. तपाईँ त्यो सडकमा मेन भक्तपुरको अहिले जुन प्रपर टाउन छ नि त्यसलाई मात्रै नहेर्नुहोस्, अलिकति वरिपरि पनि उ गरेर हेर्नुभयो भने त्यो पनि छ. त्यसो हुनाले त्यो नभएको होइन, त्यो एउटा हुनाको कारण त्यो हो. तर भक्तपुरको अर्को हेर्नुहोस् न, भक्तपुरको त्यो सानो सहरभित्र कति धेरै पोखरी छ, त्यो कति यति धेरै पोखरी छ त्यहाँ. त्यसले गर्दाखेरि पानीको समस्या त त्यहाँ अहिले त्यो फेरि हाम्रो अर्को एउटा वन्डरफुल चलन जसलाई अहिले हामीले बिर्स्यौँ सिठी नख. अहिले आज सारा विश्वले चाहिँ नि वैज्ञानिक संसारले चाहिँ नि त्यो वाटर रेन त्यो मनसुन रेनलाई चाहिँ नि जम्मा गरेर प्रिजर्भ गर्नुपर्छ भनेर भन्छ. हाम्रो यो सिठी नखको चलन के अब चाहिँ नि ऊ आयो है, अब वर्षा ऋतु आयो यो पानीहरूको चाहिँ नि प्रिजर्भ गर्नु पर्यो भनेर इनारलाई सफा गर्ने पोखरीलाई सफा गर्ने ऊ गर्ने चलन. मैले भन्न खोजेको कुरा यो हो, यी चिजहरूबाट पनि हामीले सिक्नु पर्यो है, यो चिजलाई त्यसै व्यवस्था गरेर इग्नोर नगरौँ. त्यसपछि अर्को मिस्टर दीक्षितको एउटा पुरा राम्रो प्रश्न आयो. उसले हर्षणले धरहरा दुईटा छ भनेर, धरहरा दुईटा पनि हो, एकदम हो, धरहरा दुईटा हो. त्यो धरहरा दुईटा भएको तस्विर पनि काठमाडौँमा कुनै व्यक्तिसँग छ. 1865 1865 दीक्षितजी यति ठुलो विचारो भयो कि कवितामा लेख्दाखेरि एउटाले के भनेर लेखेको छ भने 5000 नेवारका छोरा मर्या भनेर 22 बहाल ध्वस्त भयो, 22 बहाल ध्वस्त भएर 5000 नेवारका छोरा मर्या भने 5000 नेवारको त्यो बहाल अवस्थीहरू मरेछ. त्यस्तो त्यो त्यो कविता दिनेश राज पन्त धादिङतिर जानु हुँदाखेरि पाउनुभयो अनि उहाँले छापी पनि दिनुभयो. राजीव अलोचन जोशी गुठी के भन्ने एउटा गुठीबाट त्यो किताब छापिएको छ. पश्चिम नेपालमा पाइएका कविताहरू धादिङमा पाइएको कविता भनेर दिनेश राजले छाप्नुभयो. राजीव अलोचन जोशी गुठीले चाहिँ उभो. म यस सम्बन्धमा तपाईँलाई एउटा अर्को कुरा पनि सुनाऊ. यो कर्ण शाक्य तपाईँहरू सबैले चिन्नुभएकै छ. कर्णशाक्य एउटा सबैले चिनेकै व्यक्ति हो. कर्णशाक्य म हामी नेपाल हेरिटेज सोसाइटी भन्ने चाहिँ जुन एउटा सम्पदा सङ्घ छ म त्यो सम्पदा सङ्घको भाइस प्रेसिडेन्ट भएर बसेका थिएँ. ऊ पनि थियो त्यस वक्तमा. हामीले पुराना पुराना तस्विरहरूको सीताभवन नक्सालको चाहिँ आर्ट ग्यालरी के भन्छ त्यसलाई नाफा आर्ट ग्यालरी भन्छौँ नि अहिले एकाडेमी अन्तर्गत छ. त्यहाँ चाहिँ नि पुरानो पुरानो तस्विरहरूको 100-150 वर्ष अगाडि खिचेका ब्ल्याक एन्ड व्हाइट तस्विरहरूको चाहिँ नि फोटोग्राफीको चाहिँ प्रदर्शनी गरेको थियौँ. त्यो प्रदर्शनी हेर्न श्रीपाँच वीरेन्द्र सरकार पनि सवारी भएको थियो. म त त्यही मिनटमा थिइनँ. वीरेन्द्र सरकार सवारी हुने भएपछि कर्णशाक्यलाई खबर गयो, कर्णशाक्य जानुभयो र पछि मलाई कर्णशाक्यले के भन्नुभयो भने, कर्ण हेर यस्तो राम्रो राम्रो काम भएछ, यस्तो यस्तो तस्विरहरूको उ गर्यो, मसँग पनि नारायणीमा यस्ता 10,000 तस्विर छन्, धरहरा दुईटा भएको तस्विर पनि मैले देखेको छु, म दिन्छु तिमीहरूले यसरी राम्रो गर भनेर हुकुम भएको थियो भनेर त्यसको केही दिनपछि कर्ण साक्यले मलाई सुनाउनु भएको हो. कर्ण साक्य अनकोट अनकोट म यहाँलाई भन्दैछु र त्यो धरहरा दुईटा बनेको हो भनेर हर्षणले त्यो उसको कागजमा मात्रै लेख्नु पर्दैन कि त्यस वर्षको अरू डकुमेन्टमा पनि दुईटा धरहरा भनेको वर्णन पाइन्छ. धरहरा दुईटा अहिले भएको धरहरा पनि अहिले जुन त्यो 1865 एउटा भत्कियो, 1865 भुइँचालोमा एउटा भत्कियो अनि एउटा बाँकी रह्यो. त्यो एउटा बाँकी भएको पनि 1990 सालको भुइँचालोमा भत्किएपछि त्यसको त पुरानो तस्विर पनि पाइन्छ. अनि जुन त शमशेर महाराजले त्यो बनाउँदाखेरि जीर्णोद्धार गर्दाखेरि दुई तला घटाएर बनाएको छ र त्यसको चाहिँ नि अहिले जहाँ पनि पाइन्छ धरहराको पुरानो तस्विर र नयाँ तस्विर. जस्तो अहिले पनि घट्टाघरको तस्विरै पनि हेर्नुहोला, 90 सालको भुइँचालोको भन्दा अगाडि गएर अहिलेको कम्प्लिटली फरक छ नि. त्यही हो, त्यो दुईटा धरहरा हो, एकदम हो. अर्को यहाँको प्रश्न, यस्तो ऐतिहासिक घटनावलीहरू त्यो मच्छिन्द्रबहालको पाण्डुहरूसँग पनि हुन्छ र खास गरेर त्यस्तो एउटा दुईटा टिपोटहरूको वर्णन मनभद्र वज्राचार्यले अभित्र उहाँ त ईश्वर गइसक्नुभयो. मनभद्र वज्राचार्यले 2028 सालमा प्रचार विभागबाट छापिएको नेपाल उपत्यकाको मध्यकालीन कला भनेर आर्ट पेपरमा प्रचार विभागबाट छापेर सित्तै बाँडेको एउटा किताब छ. प्रचार विभागले सित्तै बाँडेको हो पब्लिकलाई. त्यो किताबमा उहाँले के वर्णन गर्नुभएको, उहाँ फेरि एकदम अथेन्टिक मान्छे किनभने उहाँ त्यही भावसँग एसोसिएटेड हो. अहिले गौतम मधुर पनि त्यही भावसँग एसोसिएटेड हुनुहुन्छ र उहाँले त्यसमा एउटा के लेख्नु भएको छ भने त्यहाँ भएको शान्ति सफु ती किताबका चाहिँ टिपोटहरू ऐतिहासिक घटनाको टिपोटहरूमा त्यो भुइँचालो गएका घटना मात्रै होइन कि हरेक दिन के घटना भयो भनेर टिपेको पनि पाइन्छ. मैसँग पनि एउटा कागज टिपोट छ कि पृथ्वीनारायण शाहले कुन दिन कति घडी कति पला जाँदाखेरि यहाँ आक्रमण गरे हारे, कुन दिन कति घडी कति पला जाँदाखेरि यो ठाउँमा आक्रमण गरे जिते भनेर यसरी बेरिएको लामो यति लामो एउटा टिपोट मसँग पाइन्छ. त्यस्तो धेरैजनासँग हुन्छ अनि त्यस्तोमा एउटा दुईवटा घटना के छ भनेदेखि मच्छिन्द्र बहालबाट आँसु आयो, मच्छिन्द्रनाथको मूर्तिबाट आँसु आयो अनि आँसु आएपछि पृथ्वीनारायण शाहलाई ऊ गरे. अब के गर्नुपर्छ त भन्दा अगाडि अगाडि राजाहरूले यस्तो हुँदा शान्ति स्वस्ति गर्थे, यस्तो पूजा गर्नुपर्छ भनेपछि पृथ्वीनारायण शाहले त्यसको चाहिँ शान्ति स्वस्ति गरे, पूजा गरे भन्ने त्यो कुरा भयो. त्यसपछि एउटा राजनैतिक कुरा, मैले पृथ्वीनारायण शाहको मैले यहाँ गुणगाउन खोजेको होइन तर मौका दिन खोजिराखेँ भने पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका यिनीहरू यात्राको दिन लिएपछि बन्दै 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 विरोध भएको देखिएन काठमाडौँमा. हेर्नुहोस् केही दिनपछि देउपाटनतिरका केही व्यक्तिहरूले अलिकति विरोध गरे, त्यति बिचमा कतै पनि विरोध गरेको देखिएन. कस्तो एउटा पोलिसी भयो भने हामी यस्तो कुराबाट हामीले किन सिक्न सकेनौँ. त्यो जुन ठाउँमा अहिले त्यो दशावतारको मन्दिर छ, त्यो दशावतारको मन्दिर भएको ठाउँमा जयप्रकाश मल्लको गद्दी राखिएको थियो, त्यो गद्दीमा आएर तिनतिरबाट आक्रमण गरेर पृथ्वीनारायण शाह बस्दिए, कुमारीलाई रथमा राखिसके, तान्न सकेनन्, अब नयाँ राजा भए, तान्ने व्यक्तिहरू पनि डढाए, सबै डढाए, के गर्ने राजा त नयाँ आएर बस्दियो भनेपछि पृथ्वीनारायण शाह जुरुक्क उठेर मैले के गर्नुपर्छ भनेपछि यो रथ चलाउने आज्ञा दिनुपर्छ तिमीले भनेपछि पृथ्वीनारायण शाह जुरुक्क उठेर कुमारीलाई ढोगिदिए. कुमारीलाई ढोगिदिएर ल कुमारीको रथ चलाऊ, देउताको रथ रोक्न हुँदैन, देउताको रथ फर्केर नल्याउन्जेल म यहीँ पर्खिरहन्छु भनेपछि एक डेढ घन्टा रथ घुमाएर ल्याउन्जेल उनी त्यहाँ बसिरहे. इतिहासको प्रमाण भयो. उनी त्यहाँ बसिरहेपछि के भइदियो त भनेदेखि त्यहाँ भएका सम्पूर्ण जनताको मनमा त ओहो यो विदेशी राजा पनि होइन, यो विदर्भी राजा पनि होइन, यसले हाम्रो जात्रा पर्व धर्म उत्सव त केही पनि रोकेन नि. मेरो भनेको मतलब चाहिँ के हो भनेदेखि पृथ्वीनारायण शाहले एकचोटि गएर कुमारीलाई ढोग दिए, त्यस वक्त भएका चाहिँ 50,000 काठमाडौँका जनताले पृथ्वीनारायण शाहलाई ढोगेर माने. त्यो एउटा राजनैतिक उपनीति हो अनि त्यो त्यो धरहराकै कुरा थियो. धारणाको कुरा चाहिँ नि हो 1865 को भैँचालोमा भत्किएको पनि हो मलाई खोज्नै पर्यो भने मलाई जहाँसम्म लाग्छ म अहिले पनि कतैतिर त्यसको दुईटा तस्विर सँगसँगै भएको तस्विर म पाउन सक्छु त्यो ठिक कुरा हो तपाईँले भन्नुभएको कुरा एकदम राम्रो त्यसपछि जितेन्द्रजीले सोध्नु हो हानी गाउँ एकदम ठिक कुरा हो अहिले जसलाई हामी हानी गाउँ भन्छौँ नि त्यसको एउटा टोललाई अहिले पनि विशाल नगर भनिन्छ के अहिले पनि विशाल नगर भनिन्छ त्यो विशाल नगर यति विशालै छ भने कि त्यो विशाल नगरमा यो गहना खोज्ने पोखरीदेखि लिएर यो अहिलेको मनमानेश्वरी बहाल यो मनमानेश्वरी कि मानेश्वरी मन्दिर मानदेवकोदेखि लिएर त्यो सीता भवनको अगाडि टेलिकम्युनिकेसन बिल्डिङ बनाएको छ नि त्यहाँदेखि लिएर यो रिङ रोडको पनि अलिकति पारी सुके तार कि के सुके धारा कि के भन्ने ठाउँमा एउटा कुवा छ त्यो कुवा पनि ज्यादै पुरानो हो त्यो जम्मै विशाल नगर एरिया हो अनि यतातिर विशाल नगर एरिया छ नि अहिलेको कालो पुल भण्डारेश्वर महादेव छ नि कालो पुल भण्डारेश्वर महादेवदेखि लिएर यो लाजिमपाटसम्मको एरिया त्यो साकुना पनि जम्मै पर्छ त्यो चाहिँ नि विशाल नगर क्षेत्रभित्र पर्छ त्यो विशाल नगरमा आगलागी भयो भने त्यो छ कि त्यो विशाल नगरमा आगलागी भयो आगलागी भएपछि अनि राजधानी सारियो विशाल नगर चाहिँ जस्तो भयो भन्ने हामीले त्यो क्रोनिकल रेकर्ड्सहरू वंशावलीहरू किम्बदन्ती र भनाइहरू प्रशस्त पाएको छौँ कुरा भन्नु भएर तर कतै पनि त्यहाँ साँच्चै आगलागी गएको विशाल सभ्यता चाहिँ त्यहाँ नाश भएको छ कुरा बुझ्नु भएर त्यो अहिलेको सत्यनारायणको मन्दिर भन्छ नि त्यो हामी गाउँ कोटाल टोलबाट सिधा गएपछि त्यो एउटा पुरानो ढुङ्गे धारा छ त्यहाँ सत्यनारायणको मन्दिर भन्ने छ अहिले उत्खनन पनि गरेको छ त्यो सत्यनारायणको मन्दिरको वरिपरि मैले कमसे कम डेढ महिना खालि त्यही मन्दिरभित्र मात्रै सर्वे गर्दाखेरि कस्तो पनि पाएको छौँ भनेदेखि त्यस वक्तमा हाम्रो पुरातत्व विभागको डाइरेक्टर खड्गमान मल्ल हुनुहुन्थ्यो खड्गमान मल्ल म शुक्रसागर र एउटा को फोटोग्राफर त्यहाँको फोटोग्राफर लयन सिंह बाङदेलज्यू भएर हामीले त्यो एरिया मात्रै घुमिरहने त्यही एरिया मात्रै घुमिरहने गर्दाखेरि एउटा के पाएको थियो मल्लला भनेदेखि कमसे कम 40 जति मूर्ति अहिले पनि छ त्यो त्यसलाई अब कसरी सुरक्षा गर्ने भन्ने मात्रै कुरा हो बनाउनलाई आधा बनाइसक्यो आधा बनाउँदा बनाउँदै कम्प्लिट भएन छोड्नु पर्यो कलाकारले भनेपछि केही न केही चिज त भयो नि मूर्ति त बनाउँदै थियो आधा बनाइसक्यो रूपरेखा लगाइसक्यो तर अन्तिम रूप नदिकन त्यो छोड्नु पर्यो एउटा मात्रै त्यस्तो भएको छ कलाकार पर्यो होला या केही कारण पर्यो होला भन्नु हुन्थ्यो तर त्यस्तो मूर्ति धेरै भएको हुनाले अब हामीले साँच्चै सोच्नु पर्यो तपाईँले सोधेको प्रश्न ठिक छ वंशावलीमा र किम्बदन्तीमा हिस्ट्रीमा अनुश्रुतिमा यो कुरो छ तर जसलाई हिस्टोरिकल प्रमाण हुन्छ नि लिखत कतै पाइने पुरातात्विकले कतै चाहिँ नि प्रुफ गर्नुपर्ने हानी गाउँको त्यो सत्यनारायणको अगाडि र पछाडि चाहिँ उत्खनन गर्दाखेरि पनि जलेको चिज कुनै जलेको बग्रावशेषहरू जलेका ढोलहरू जलेका नाश भएका खरानीहरू त्यस्तो केहीहरू नपाउनाले यो कुरालाई चाहिँ नि मैले मेन्सन नगरेको हुँ तपाईँको प्रश्नलाई चाहिँ नि ठिक हो यो भनाइ पनि हो अर्को प्रश्न थियो जितेन्द्रजीको पछि डाक्टर राकेशको बागमती अहिले चाहिँ नि गन्दा नाला भइसक्यो हो बागमती गन्दा नाला भयो भन्दैमा बागमती सिभिलाइजेसन र बागमतीको नाउँ हराउँदैन हेर्नुहोस् इन्दस भ्याली सिभिलाइजेसन भनेर आज 5000 वर्षपछि पनि सिन्धु सभ्यतालाई अङ्ग्रेजहरूले सिन्दस इन्दस भ्याली सिभिलाइजेसन बनाए सिन्धियाबाट इन्डिया बनाइदिए इन्डिया भन्दिन हो भने त त्यसै गरी अब भ्रंश भएर आएको तर आज सिन्दस पनि आफ्नो ठाउँबाट बगेको छैन नाइल नदी इजिप्टको पनि आफ्नो ठाउँबाट बगेको छैन वाङ्गो रिभर पनि अहिले ज्यादै फोहोर भइसक्यो हेर्नुहोस् त्यत्रो जनसङ्ख्या चिनको विशाल अरब जनसङ्ख्याकोले नागेको इच्छुमती हाम्रो यो जुन धोमी अहिले हामी टुकुचा भन्छौँ नि जसलाई टुकुचाको प्राचीन नाम हो इच्छुमती उखुको रस जस्तो मिठो पानी भएको खोला इच्छुमती म आज 69 वर्षको उमेर भयो म 15 वर्षको उमेर छौ जेल 10-15 वर्षको उमेर छौ जेल त्यो सेतो बालुवा थियो यसरी ती मेरो घर टुबुचाको नजिकै भएको हुनाले यसरी पानी झिकेर पानी पनि खाने त्यो माछाहरू पनि त्यहाँ खेलिरहेका हुन्थे समात्न सकिन्छ कि भनेर यसरी खेल्ने केटाकेटीहरू हामी खेल्ने पौडी खेल्ने पानी ती खाने गर्थ्यौँ र त्यसको नामै इक्षुमती अहिले हामी जसलाई धोनी खोला भन्छौँ नि त्यसको प्राचीन नाम हो इक्षुमती इक्षुमती भनेकै ऊ इच्छु भनेर संस्कृतमा उखु उखुको रस जस्तो मिठो पानी भएको आज त्यो त्यस्तो भयो रुद्रमती धोनी खोलाको अहिलेको नाम हो प्राचीन नाम हो रुद्रमती मनोहराको नाम हो मणिमती आज तर त्यो नाम त कहिले पनि हराउँदैन नि अब बिग्रियो सपार्न सकिन्छ भने सपार्ने हो अलिकति सरकार बलियो भयो अलिकति डिटर्मिनेसन भयो अहिले चाहिँ नि लालिमपाटको घरहरू भत्काउँछु गाउँ पोखरीको घरहरू भत्काउँछु सडक ठुलो पार्छु पार्छु भने जस्तो गरेर राकेशजी म तपाईँलाई एउटा कुरो भनौँ गोकर्णबाट मुनतिर आएपछि त्यो बागमतीको किनारै किनारा आएर ढुङ्गाको 1 अरब लाग्ला 2 अरब लाग्ला 3 अरब लाग्ला जबरजस्ती तपाईँ ढुङ्गा र सिमेन्टको 1 फिट बाक्लो यति अल्गो पर्खाल लगाइदिनुहोस् बौद्ध चावेलको ढल पशुपतिको बागमतीमा आएर मिसिन नपाओस् यो पाटनमा यो टेकुमा पनि तपाईँ त्यसै गरिदिनुहोस् कुरा बुझ्नु त्रिभुवनेश्वरको पानीपट्टिदेखि लिएर गरिदिने बित्तिकै बागमती स्वतः सफा हुन थाल्छ तर तपाईँलाई त्यो त गर्न हामीले नसकेको हो नि होइन सरकारमा त्यति ऊ छ आँख छ भने हामी 10 लाखको 10 करोडको घर बनाउन सक्छौँ नगरपालिकाले चेक गरेर पहिले तेरो 10 लाखको घर बनाउँदाखेरि 50-60 हजारको चाहिने सेफ्टी ट्याङ्क बना सेफ्टी ट्याङ्क बनाइसकेपछि मात्रै घर बनाउन दिन्छु भनेर भन्नुहोस् बागमती भोलिदेखि क्रमशः सफा हुन थाल्छ होइन बागमती सफा हुन थाल्छ त्यसै हुनाले गरौँ भने त उपाय छ नि तर त्यसको मतलब अब बागमती चाहिँ नि 4 हो भनेर बागमतीको नामै बदलिदिने डरमती भन्दा त भएन नि होइन होइन एकदम सक्छ त्यसलाई त्यसलाई गर्न सकिन्छ अब गर्नुपर्छ त्यो हामी आफूमा धैर्य हुनु पर्यो गर्छु भन्ने एउटा डिटर्मिनेसन हुनु पर्यो
बागमतीको पानी चाहिँ हामीले खाएर
त्यसो हुनाले अब त्यो नदीको नामै बदल्ने भन्ने कुरो पक्षमा त नि म छैन त्यसै हुनाले त्यसलाई त्यो गर्न सकिन्छ अर्को म एउटा उसमा हौ डाक्टर राकेशजीको त्यो एउटा जवाब हो त्यसलाई चाहिँ सकिन्छ अनि धना सरले जुन भन्नुभयो यो प्रश्न अरू उसले गरे भएदेखि म अलिक बच्चा खुसी भएर जवाब दिन्थे त यो प्रश्न धर्नाल सरले नै गर्नु हुँदाखेरि म त्यति ऊ छैन यो प्रश्न हेर्नु धर्नाल सर तपाईँ संस्कृतिको विशेष विद्वान मान्छे हो तपाईँ अभिलेखालयको अधिकृत पनि हो अब कहिलेकाहीँ मान्छेको आँखाबाट चाहिँ मिश्रित हुन्छ थाहा हुँदैन यो अहिलेको भद्रगोल जेल अगाडि जगन्नाथजीको मन्दिर छ नि त्यो जगन्नाथजीको मन्दिरमा त्यसको 4 कुनामा त्यो 4 वटा सिंह थियो बुझ्नुभयो त्यो 4 वटा सिंह थियो त्यो कुनै भुइँचालोमा त्यो सिंह मन्दिर भत्कियो भत्किएपछि उबेलाका मान्छेले अब अहिलेको जस्तो लगेर बेच्नु टुरिस्टलाई बेच्नु भन्ने थिएन म्युजियममा लगेर राखौँ भने म्युजियम थिएन है देउताको नाम छुन हुँदैन चलाउनु हुँदैन भने त्यहाँबाट जुर्को उठा टुँडी खेला फ्याँकिदिए त्यसो हुनाले त्यो 4 वटा टुँडी खेलमा मिल्किरहेको थियो क्लियर छ म यसरी भन्दैछु तपाईँलाई कि त्यो आधित मैले देखेको हुँ देख्नु त मैले देखिनँ तर देखेको मान्छेले लेखेको छ अनि त्यो टुँडी खेलमा मिल्किरहेको थियो जङ्गबहादुरले यो हेम जङ्गबहादुर मन्दिर यो ब्लू स्टार होटल अगाडि बनायो त्यो मन्दिर बनाएपछि त्यो 4 वटा सिंह त्यहाँबाट ज्यामी लगाएर बोकेर लगेर त्यो चार कुनामा राख्यो. यो कुरो देख्नेको त भने तत्कालीन ब्रिटिस रेसिडेन्सको कम्पाउन्डर प्यारामेडिक डाक्टर डेनियल राइट, डेनियल राइटले देखेको छ. डेनियल राइट काठमाडौँमा छ त्यस वक्तमा, त्यो बोकेर लिएर गइरहँदाखेरि पनि उसले देखेको छ. र उसले त्यो कुरो हिस्ट्री अफ नेपाल ट्रान्सलेटेड फ्रम पर्वतिया वा के अरे मुन्सी गुणानन्द र डेनियल राइटको जुन किताब छ त्यो किताबमा बडा राम्रोसित वर्णन छ. अहिले पेज नम्बर छ मैले बिर्सिएँ, ल त्यो उसले देखेकै वर्णन गर्छ कि यसरी यहाँबाट लिएर गए भनेर. जगन्नाथकै मन्दिर हो, जगन्नाथकै मन्दिरबाट त्यो लिएर गएको हो.
अरू केही प्रश्न?
सरले अघि कुन कारणले उहाँलाई त्यो ठाउँको नाम बताउँदिन भन्नुभयो. एउटा घर किन्यो, अर्को घर किन्यो, गर्दाखेरि सबै घर किनेर बिचको कोर्टयार्ड पनि लिइहाल्यो. म उनीहरूको नाम लिनुपर्छ जस्तो लाग्छ. के भन्यो सबैले म भन्छु सरले नलिनु होला. त्यो अहिले हामी इन्डो टोकतिर देख्छौँ नि सुरजा चाहिँ
मैले त्यो भन्न नचाहेको तपाईँले भनिदिइहाल्नुभयो. सुरज अब त्यसबाट मतलब मैले अघि तपाईँलाई के भन्यो भने वान ह्याज पुरानो गल्तीबाट एउटा लेसन सिक्नुपर्छ. यु हेभ टु लर्न फ्रम द मिस्टेक्स यु हेभ डन बिफोर हो. त्यो नै एउटा मानवको छ नि स्वभाव हो. वान ह्याज टु लर्न फ्रम द मिस्टेक्स डन प्रिभियसली. अब त्यो भएको हुनाले अब त्यो त गयो सिद्धियो. त्यस्ता चोकहरू अहिले पनि थुप्रै छन्. त्यस्ता घरमा थोत्रा थोत्रा ज्यादै कम मोड पर्ने पैसै नपर्ने घरहरू पनि थुप्रै छन्. उनीहरू बेच्न पनि राजी छन्. यी रियल स्टेटमा इन्ट्रेस्टेडहरू मनी माइन्डेड पिपुलहरू पनि काठमाडौँमा प्रशस्त छन्, नवधनाट्यहरू. उनीहरूले फेरि आज एउटा भोलि एउटा पर्सि एउटा गरेर अरू घर पनि किनेर त्यस्ता ठुला ठुला चोक दसौँ रोपनीका चोक पनि सम्पत पारेर त्यही सुरज आर्केडको गति नहोस् त्यही भन्न खोजेको मैले.
यदि सुरज आर्केडकै नाम लिएर हामीले प्रचार गर्दै हिँड्ने हो भने त्यस्तो केसहरू रिपिटेड नहोस् भनेर त्यस्तो गर्नुपर्छ. अझ अघि सरले भन्नुभयो जस्तै स्ट्रङ गभर्मेन्ट आयो भने त्यो सुरज आर्केड अझ फर्काएर पनि रिभिजिट गर्न सकिन्छ होला. त्यस्तै मैले यो किन दियो भने हाम्रो रानी पोखरीमा पहिले त खुल्ला थियो, यतातिर अहिले रनपाट साइडमा त पहिला बिल्डिङ थियो, त्यसमा केशव स्टाफले फर्काइदियो अनि अलिक छाङ्गो भएको छ. त्यस्तै गरेर उता स्ट्रिटर कलेज उसले छेकिएको छ, उता फेरि गभर्मेन्टकै बढी बिल्डिङहरूले छेकिएको छ विश्वज्योति हलतिर. अनि यतातिर पनि यो डिमोलिस गर्दै गयो भने
होइन तपाईँ केशव स्थापितले भत्काएको बिल्डिङहरू मात्रै देख्नुभयो, त्यहाँका त्यो ऊहरू मात्रै. म दरबार स्कुलमा 2008 सालमा पढ्न जान्थे. म दरबार स्कुलमा 2008 सालमा पढ्दाखेरि त्यो यो बार जुन छ नि बार चाहिँ युद्ध संसदले लगाएको हो. युद्ध संसदको भन्दा अगाडि रानी पोखरीमा बार थिएन, चारैतिरबाट खुला थियो. अनि त्यहाँ एउटा गोलो पार्टी थियो, कुरा भनेर हो गोलो पार्टी थियो. त्यो पार्टी मल्लकालदेखिको पार्टी, कुरा भनेर हो त्यो मल्लकालदेखिको एउटा गोलो पार्टी थियो. अनि त्यसपछि जब रत्न पार्क बनेर पार्क रेस्टुरेन्ट भन्ने खोलेर 18-19 सालमा महेन्द्रले त्यसको उद्घाटन गरेपछि केही समयपछि भुवनलालले गोर्खापत्रमा एउटा आर्टिकल लेख्नुभयो. अन्दाजी 6 फिट अग्लो सेतो 5-6 जना मान्छे चढेको हात्ती हरायो भनेर. किनभने त्यो रत्न पार्कको रेस्टुरेन्ट बनेपछि त पार्क रेस्टुरेन्ट बनेपछि त त्यो प्रताप मण्डलको सेतो हात्ती हरायो देखिएन. अनि गोर्खापत्रमा उहाँको आर्टिकलै छापियो कि हात्ती हरायो भनेर विज्ञापनको रूपमा एउटा व्यङ्गात्मक आर्टिकलहरू आयो. पछि यो अहिलेको अञ्चलाधीश अफिस जुन ठाउँमा छ नि सर्वोच्च अदालत, त्यसको प्रधान न्यायालय भन्थे, सर्वोच्च अदालत त्यहाँ थियो. त्यहाँ हुँदाखेरि त्यसलाई ठाउँ चाहियो भनेर रानी पोखरीको चार कुनाको चाहिँ त्यो मन्दिर छ नि त्यसको ठाउँ सारियो अनि त्यसपछि त्यो त्यो इन्द्रजात्रा होइन फुलपाती लिएर आएर राख्ने अरू जात्रा गर्ने जुन ठाउँमा चाहिँ नि नृपेन्द्र मल्लले जुन ठाउँमा चाहिँ नि नृपेन्द्र मल्लले के अरे गोर्खाको राजा पशुपति शाह पशु शाह के अरे के अरे नृपेन्द्र मल्लसँग मित्लाएका गोर्खाको राजा थिए नि एउटा पृथ्वीपति शाह आउँदाखेरि भेटेर अहिलेको चाहिँ राष्ट्रिय नाचघर भएको ठाउँ लिएर ढोका थियो त्यसो भएर सहरको ढोका त्यो थियो कुरा बुझ्नु भएर तपाईँलाई थाहा छैन अहिले आरसिटी भन्ने जुन ठाउँ छ नि नाम तपाईँले लिनु अब म लिइदिन्छु त्यो आरसिटीमा एउटा धारा छ अहिले पनि त्यो धारा त्यहाँ खोल्नुभयो भने त्यो धारा पुरेर त्यो बनाएको हो त्यहाँ धारो नै थियो म दरबार स्कुलमा पढेको मान्छे म त्यहाँ गएर पानी खान्थेँ अनि अर्को कुरा सुन्नुहुन्छ हरेक नेवार टोलमा एउटा कुस्लेको घर हुन्छ त्यो क्रजोडो भन्छ कि क्रजोडो भन्छ त्यो एकदम बुट्टेदार भएका छैन झालहरू भएका छैन घर एउटा हुन्छ पाठी के त्यो चाहिँ नि त्यो सातौँ दिनको दिन आठौँ दिनको दिन त्यो कुस्लेलाई खुवाउने अनि बाजा बजाउने त्यो कुस्लेलाई राख्ने कुस्लेको ऊ के भन्छ उसलाई त्यो त्यो चलन त्यस्तो घर काठमाडौँमा अहिले ज्यादै थोरै भयो पाटनको पूर्णचन्दी मन्दिर पछाडि एउटा ट्रजमा एघारौँ शताब्दीको श्रीधर विष्णुको मन्दिर सहितको गजबको 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 आँखी जानु भएको थियो परार म जाँदाखेरि त्यहाँ त छ तल्ले कि सात तल्ले घर भएछ चाइनिज इट्टाको ठुलो अनि मैले त्यो घरवालालाई एकचोटि गएर ए बाबा यो तल त यहाँ देउता थियो त्यो देउता कहाँ छ भन्दाखेरि एउटा राम्रो बेस भराज्ने पत्र भराज्ने महिला हुनुहुँदो रहेछ देउता माथि छ दर्शन गर्ने बे आइज भनेर कौशीमा सम्म लिएर गएर मलाई देखाइदिनु भयो अर्को वर्ष म युनिभर्सिटीबाट विद्यार्थीलाई लिएर त्यहाँ जाँदाखेरि त एकजना डम्बर ढुस्यो साउ बस्नु भएको रहेछ साउजी यहाँ यस्तो यस्तो थियो भन्दा तेरो खुट्टा भात दिन्छु भाग यहाँबाट भन्नु डर नै म हिँडेर गएँ ल यो तिन वर्ष अगाडिको मात्रै घटना हो यस्तो हुन्छ अब गर्ने के त्यसो भएर यही चिजलाई हामीले बचाउनु पर्यो मेरो भनेको मतलब यति हो मैले भन्न खोजेको
मेरो प्रश्न जस्तै यो बसन्तपुर दवली छ नि
हजुर
यो दवली जुन अहिले खाली ठाउँ छ यो 90 सालको भूकम्प आउनुभन्दा अगाडि चाहिँ त्यहाँ घरै घरहरू थिए त्यहाँ बहाल थियो होइन अनि यो 90 सालको भूकम्पपछि चाहिँ यो दवली चाहिँ घर बनाउन दिएन त्यति बेलाका शासकहरूले चाहिँ त्यसलाई खाली राख्ने निर्णय गरेका थिए भन्ने मैले सुने र फोटोमा पनि हेर्न पाइन्छ होइन कि त्यो बेलाको जुन यो 90 सालको भूकम्पबाट पास टिकेर हो वा त्यति बेलाका शासकहरूले खुल्ला ठाउँको महत्व बुझेर त्यो डबली चाहिँ खुल्ला खाली ठाउँले छोडेको हो या अरू कुनै कारणले गर्दा हो
नानी तपाईँको प्रश्नको जवाब
अर्को हुन्छ
एक मिनट है ठिक छ नानी तपाईँको शुभ नाम के भन्नुहोस् त हजुर शोभा आनन्द ठिक छ
नमस्ते सर मेरो नाम चाहिँ राष्ट्रिय बोलको अनि मेरो प्रश्न चाहिँ सरले मैले अघिदेखि तपाईँको कुरामा चाहिँ त्यो हिन्दू मठ मन्दिरहरूको कुरा जुन कुरा गर्नुभयो जुन भत्केसरी कुरा तपाईँले गर्नुभयो होइन त्यसमा चाहिँ तपाईँको त्यस्तो त्यो हिन्दू धर्ममाथिको मठ मन्दिर बाहेक अरू कुनै त्यस्तो रेकर्डहरू त्यस्तो केही छ भने हिन्दू धर्ममाथि
बाहेक यो दुईवटा अन्तिम प्रश्न जुन आएको छ मैले नानी तपाईँले भन्नुभएको म तपाईँसँग पनि आउँछु है कुरा एक मिनटमा तपाईँले भन्नुभएको डबली बसन्तपुर डबली भन्नु हो तपाईँले भन्नुभएको डबली अहिलेको जुन गद्दी बैठकको दक्षिणपट्टिको हो स्कुलको अगाडि कुमारी घरको यता सँगसँगै स्कुलको अगाडि त्यो गद्दी बैठकको दक्षिणपट्टिको भनौँ न सेतो दरबारको दक्षिण जहाँ त्यो महेन्द्र संस्कृत विश्वविद्यालयको उसको अगाडिपट्टिको छ त अनि त्यसमा के त त्यो बिल्डिङ त्यो ठाउँ मैले सम्झेँ अब भन्नुहोस् जहाँ अहिले चाहिँ त्यो एउटा के क्युरियो सामानहरू बेच्ने मार्केट छ त्यहाँ के त
90 सालको भूकम्प आउनु अगाडि चाहिँ त्यो ठाउँमा पुरै घरै घरहरू थियो होइन खाली थिएन अनि भित्र चाहिँ बहाल पनि थियो त्यहाँ बज्राचार्यहरूको पूजा गरी कामहरू थियो भन्ने भनेको थिएन पछि चाहिँ 90 सालको भूकम्पपछि चाहिँ त्यति बेलाका शासकहरूले त्यसलाई खुलै राख्ने निर्णय गरेका थिए त्यही भएर अहिले त्यो ठाउँ खाली छ भन्ने छ त्यो चाहिँ कि त्यति बेलाका शासकहरूले त्यो खाली ठाउँ छोड्नुको कारण चाहिँ खाली ठाउँको महत्व बुझेर त्यो चाहिन्छ भनेर हो या अरू कुनै कारणले गर्दाखेरि चाहिँ त्यहाँ घर नबनाएको हो भनेर
ठिक छ अब मैले प्रश्न बुझेँ अब जवाफ दिन सक्छु यहाँको प्रश्न फेरि भन्नुहोस् है बहिनी बहिनी प्रश्नलाई बुझ्नु र पहिले जवाफ दिनुभन्दा पहिले
हजुर तपाईँले त्यो अघि जुन कुरा भएछ नि त तपाईँको जुन तपाईँको बागमतीको लक्ष्मी छेउतिर नि तपाईँको त्यो हिन्दू मठ मन्दिरको कुराहरू तपाईँले गर्नुभयो होइन तपाईँको यो जस्तै नदी सातको भूमा पनि तपाईँको हिन्दू जस्तै एउटा त्यो समथिङ एउटा मन्दिर र भक्ति एउटा समीकरण भयो होइन यसरी मैले कुनै ठाउँमा चाहिँ तपाईँको कुनै पनि कुरामा चाहिँ तपाईँको त्यो हिन्दू धर्ममार्गीको मन्दिर बाहेक चाहिँ अरू कुनै धर्ममार्गीको त्यस्तो रेकर्डहरू चाहिँ छ भने चाहिँ
एकदम छ त्यो ठिक छ म मैले त्यही ठाउँमा भनेको हुनाले त्यहाँ चाहिँ हिन्दू बौद्धहरू नै धेरै छन् तर हामीसँग नदी किनाराको घाटहरूमा कुरा बुझ्नु भएन बडा राम्रा राम्रा मन्दिरहरू बडा राम्रा राम्रा मठहरू यो नानक सम्प्रदायको मठ छ नि यस्ता राम्रा राम्रा मठहरू छन् उदाहरण स्वरूप अहिले 16 खुट्टे पार्टीवाला तपाईँ बालाजु जानुहुन्छ नि जहाँनिर त्यो विष्णुमती आउँछ नि त्यो मैपीको अगाडिपट्टि त्यो विष्णुमती आउँछ विष्णुमती आएपछि यसरी सिँढी चढ्दै 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 विष्णुमतीमा यसो बायाँ पारेर यसरी सिँढी चढ्दै 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 जानुभएपछि कमसे कम 25-30-40 सिँढी चढिसकेपछि त्यति मा डाँडोमा यस्तो राम्रो एउटा चारैतिर बिल्डिङ बिचमा खुला कुरा बुझ्नुभएन भएको एउटा नानक मठ छ त्यो नानक मठमा एउटा मसलाको रुख जाँदा जाँदै यस्तो ठुलो पुरानो मसलाको रुख छ अनि त्यही जोडाको मसलाको रुख मलाई यस्तो कुरामा रुचि भएको हुनाले म खोजी गर्दै जाँदाखेरि अहिले काठमाडौँ भन्दा आएछ कमलादि गणेश भन्छौँ नि हामी कमलादि गणेशको यतापट्टि के भने पूर्व र दक्षिण को कर्नरमा एउटा पुरानो मसलाको रुख छ अनि यो दुईटा मसलाको रुख त नेपालमा मैले धेरै पुरानो देखेँ बा योभन्दा पनि पुरानो मसलाको रुख छ कि यसरी अँगालो मार्दाखेरि नभ्याउने रुख छन् यो कति वर्ष लाग्यो होला भन्दाखेरि मलाई एउटाले के भन्यो भने त्यो सुनेको कुरा भनेको अब आफूले देखाएको त तपाईँ त्यो र त्यो रुख एउटै व्यक्तिले रोपेको अरे एकै दिन एउटै व्यक्तिले रोपेको रुख त्यो रुख हेरेपछि त्यो रुख हेर्न जा भन्यो त्यो रुख हेरेपछि त्यो रुख हेर्न जा भन्यो अनि मैले दुईटै रुख लिएर नाप्न गएँ अनि त्यो मठको मैले जुन कुरा गरेँ नि रणबहादुरको पालामा बनेको त्यसको अहिले पनि 40-50 रोपनी जमिन छ त्यो वरिपरि त्यहाँ पसलहरू राख्यो भने पनि 50,000 रुपियाँ तपाईँको 50,000,000 पनि उठला भाडा मात्रै पनि उठ्छ अनि तर सुरक्षा छैन त्यो चाहिँ त्यो लुटपिट भइरहेको छ अनि त्यस्तो त्यहाँ विद्यार्थीहरू पढाउने अहिले पनि भक्तपुरमा अघि डाक्टरले भनेको ठाउँमा मैले भन्नु बिर्सेछु भक्तपुरमा पनि यो दत्तात्रेय मठको एरियामा नि कति ठुलो ठाउँ राखेको छ नि वरिपरि बिल्डिङ बनाएको छ पुजारी मठ छ कति ठुलो ठाउँ छ खुला राखेको छ नि त्यो नागपोखरीको एरियातिर त्यसो हुनाले यस्तो एरियाहरू चाहिँ खुला छ त्यहाँ अरू मठहरू पनि छ कुरा भनेर चारेलमा जोस्मनी सम्प्रदायको पनि छ कुरा भन्नुभयो त्यसो हुनाले मैले हिन्दू र बौद्ध मात्रै भने होइन त्यो मैले भन्दा भन्दै त्यो प्रश्न चाहिँ नि मैले त्यो भन्नु बिर्सिन्छु छुट्यो मेरो अघि हानि गाउँ जस्तै छुट्यो भने जस्तै तर त्यो चाहिँ नि त्यो छ नेपालमा अरू धर्मावलम्बीहरूको पनि छ मुसलमानहरूको पनि छ इस्लामको पनि छ क्रिस्चियनहरूको पनि छ भने अरूहरूको नहुने कुरो भएन अहिले पनि बोनको पनि छ बोलेर बोन धर्मावलम्बीको पनि छ त्यसो हुनाले त्यो छ तपाईँले सोध्नु भएको प्रश्नलाई आउनाले सोध्दा अब त्यो 1990 अगाडि यो कर्क पेट्रिकको किताबको पहिलो एडिसन दुई चारवटा किताबहरू चाहिँ जहिले पनि पहिलो एडिसन पढ्नु मजा आउँछ just right को history अगर मैंने बने नहीं आज धेरे edition भाई सकियो right को history को पहले edition तो भाई ने कुने दिने हर में पाऊंगे वो वाले
यत्रो चा कुरा वेरो है ना यति मोटो यत्रो चा बाकुलो कागत में चा र तेज कोई होगा तारीफ के चा वाले यो वो चा नहीं तो भाई को तो पंद्रह भाषा को अभिनेत्री अनुरंधर का मैं प्रताप मल्ल को त्यो पंद्रह भाषा को अभिलेख यसरी रेक्टेंगुलर नाप्दाखेरि जुन साइज को छ नि त्यही साइज को पेज बनाएको छ उनले पाँचवटा पेज बनाएर पल्टाएको छ अक्षर पनि त्यही साइज को अक्षर राखेको छ अक्षर पनि त्यही साइज को राखेर त्यस्तो राम्रो त्यो चाहिँ एउटा बडा गजबकै त्यसो भएर त्यो पहिलो एडिसन राइट को हिस्ट्री में एक कुनै दिन एक बाजी हेर्नु भो भने त्यो इन्स्क्रिप्सन नै हेर्नु नपर्ने गरेर उले उ गरेर राखेको छ अनि मैले सुने अनुसार अब त्यो मैले आफूले देखेको कुरा राइट को हिस्ट्री फर्स्ट एडिसन चाहिँ मैले आफूले पढेको मसँग आफूसँग थियो तर कुनै साथीभाइले लगेर बेइमानी गरेर दिएर त्यो बेग्ने कुरा हो त्यो चाहिँ मैले आफूले देखेको कुरा भन्छु त्यो अर्को नदेखेको कुरा यो ओल्ड फिल्ड को चाहिने जुन कलेक्सनहरूमा यो अहिले भत्कियो जुन त्यो त्यहाँ रेस्टुरेन्टहरू छ ऊहरू छ नि त्यो बसन्तपुरको दरबारबाट त्यो दरबारमा पुलले जोडेको थियो अरे त्यो एउटै थियो कुरा बुझ्नु भएन पहिले इन्डियन लाइब्रेरी भएको ठाउँ कि अझ मैले भनौँ हो त्यहाँ पहिले ग्रान्ड स्टुडियो भन्ने स्टुडियो पनि थियो नरेन्द्र धोजको त्यहाँ ग्रान्ड स्टुडियो भन्ने स्टुडियो पनि थियो नेपाल भारत सांस्कृतिक केन्द्र ऊ पनि थियो अनि त्यहाँ धेरै अगाडि त्यो हन्नढोकैको बराबरको घर थियो जोडा अनि त्यहाँ पुल थियो अरे के त्यो त्यो र त्यो दुईवटा जोड्ने पुल थियो अनि त्यो पुल भएपछि अनि त्यो होला भन्ने कुरो अहिले पनि किन देखिन्छ भने त्यो हन्नढोकातिर भएको जस्तै सानसाना मन्दिरहरू के रतु स्टाइलका सुनका छाना भएका मन्दिरहरू त्यहाँ एउटा दुईवटा अहिले पनि बाँकी नै छन् एउटा रेस्टुरेन्टको उसमा च्यापिएर यसरी रहेको छ त्यो छँदैछ अनि त्यो 1865 भैँचालोतिर भत्कियो कहिलेतिर भत्कियो युद्ध शमशेरले त्यो ऊ अनि जङ्गबहादुरको पालामा हनुमान ढोका बढाउनु पर्यो भनेर त्यो तपाईँले जुन फोटो 90 सालको भन्दा अगाडिको भन्नुभयो नि त्यो 90 सालभन्दा अगाडिको होइन त्योभन्दा धेरै अगाडिको जङ्गबहादुरको पालामा आफ्नो छोरी त्रैलोक्य विक्रमलाई बिहा गरेर दिइसकेपछि हनुमान ढोका दरबार बढाउनु पर्यो कुमारी घर पनि सार्ने त्यो दर त्यो खाली भागलाई बहाल भएको तपाईँले जुन भन्नुभयो नि त्यसलाई पनि सार्ने र त्यो हनुमान ढोका दरबार बढाउने अलिकति भनेर भनेर सबै ठिक गरेर नाप जाँच गरेर पैसा पनि दिइसकेपछि के कसो भयो के कसो भयो अब त्यो परमात्मा जानु म जन्मेकै थिइनँ त्रैलोक्य विक्रम मरेर गएछन् अनि ओहो राजदरबारको कम्पाउन्ड बढाउन हुँदैन राजदरबारको कम्पाउन्ड बढायो भने राजदरबारलाई दशा लाग्दो रहेछ अब नबढाउने भनेर त्यो रोकिएछ अनि त्यसपछि त्यो बनेन कुरा भन्नु भएन त्यसपछि त्यो नबनेको नबनेको अनि युद्ध शमशेरले पनि बनाएन युद्ध शमशेरले नबनाउने एउटा अर्को कारण के थियो भन्नु होला भने इन्द्र जात्रामा उनीहरू सारा भेला हुन्थ्यो त्यहाँ उनीहरूलाई ठुलो ठाउँ चाहिन्थ्यो घोडादेखि लिएर जाने हात्ती लिएर जाने राजा लिएर जाने इन्द्र जात्रामा 7 दिनसम्म हनुमानढोकामै राजा बस्ने त्यसो भएको हुनाले त्यो ठाउँ उनीहरूले त्यही बेलादेखि खुला राखे अनि त्यो अहिलेको भोर पार्क जुन छ त्यो भनिन्छ कि हनुमान ढोका दरबारको घोड प्रभेला अनि अहिले जन त्यो उसको दरबार छैन के अरे सुपर मार्केटको महालक्ष्मी छैन त्यो पनि हनुमान ढोकाभित्रकै थियो अनि त्यो सडक बनाएपछि युद्ध त्रिभुवन चुप लागेर बसे जब त्यो सडकको नाम युद्ध सडक राखिएर त्यो स्क्वायरमा चाहिँ युद्ध संसारको सालिक भयो नि अनि त्रिभुवन रिसाए ए बाबा घर मेरो भत्कियो जग्गा मेरो भयो नाउँ चाहिँ नि उसको भनेपछि भइगयो नाराज राजलाई धेरै चित्त दुखेछ जति जग्गा पर्यो त्यो म बुद्ध बारीको जग्गा भर्ना हालिदिन्छु भनेर बुद्धबारीको जग्गा भर्ना हालिदिएको हो. त्यो कुरा तपाईँले भन्नुभएको हो. यसको भुक्तभोगी म हुँ. 2015-16 सालमा महेन्द्रले मेरो घर नारायटी कम्पाउन्ड सँगसँगै जोडिया छ, नारायटीमा पनि एयरपोर्ट बनाउनु पर्छ एउटा भनेर, त्यो कम्पाउन्ड बढाउन भनेर हाम्रो घरको किल्ला काटा नापिसकेका थियो, पैसा लिन आऊ भनेर सूचना पनि आइसकेका थियो, रुवावासी पनि भइसकेका थियो, अब घर छोडेर कहाँ जाने भनेर. अनि त्यसपछि कुनै व्यक्तिले त्यो पुराना कागज पत्र लिएर गएर देखाएर पशुपतिनाथको मन्दिर चलाउन हुँदैन, रात दरबार बढाउन हुँदैन भनेर विष्णुमणिले बनाइरहेको पशुपतिनाथको मन्दिर पनि रोकियो, रात दरबार बढाउने पनि रोकियो, हाम्रो घर पनि बच्यो. त्यसो हुनाले मैले यो आफू भुक्तभोगी भएको कुरा भएको हुनाले यति आत्मविश्वास सहित मैले भन्न सकेको हुँ. ल धन्यवाद है. अब यति
बन्द गर्थ्यौँ, अब बत्ती पनि गयो है. धेरै धेरै धन्यवाद प्रोफेसर.